نحمده ونصلي على رسوله الكريم اما بعد علماء کرام most respected brothers حضرت مولانا سید اسد مدنی دامت برکاتہم is no stranger to South Africa. He has made many trips. In fact, practically every year he has been visiting our country, inspiring the listeners with his bayans and waaz and nasihat. And in fact, it was him some years ago when in South Africa the apartheid government was still very, very strong and solid. At that time he had emphasized that the Muslims should direct their attention toward the indigenous people and propagate Islam amongst them, because sooner or later they will be coming into power. Nevertheless, Hazrat Maulana Damat Barakatuhum is the president of the Jamiatul Ulama of India. And that organization has rendered sterling service to the Muslims of India for decades. I don't think there can be any Muslim in the world who does not know the problems that the Muslims of India are facing, and they have been facing. Although they are considered to be a minority, but there are over 100 million of them. That is their minority. Nevertheless, throughout history they have been troubled, and recently we know about the riots. We have heard of the riots in Gujarat, the riots in various other parts of India, where thousands of innocent Muslims get killed. Just somebody has to spark a fire, and then we find burning and looting and arson and rape and the destruction of such magnitude that it shocks us beyond belief, that how people can reduce themselves to such animalism and barbarism, and yet they were at one time neighbors of the same Muslims. So this has been happening throughout the history of India. So there were periods of history in India where the Muslims were losing hope, complete hope. It was as if they had given in, they were throwing in the towel. So at that time, the late father of our guest, Hazrat Maulana Sayyid Asad Madani, his late father, Hazrat Maulana Hussain Ahmad Madani, Rahmatullah Alayhi, and others, they went throughout the country and they gave Muslims himmat, courage, and told them that you have equal amount of rights in India as the Hindu population here. You are citizens of this country. You should not leave and go. You should demand your rights. So like that, they gave them consolation, gave them some himmat, some courage. And then whichever problem they faced, the Jamiatul Ulama Hind was in the forefront, and they assisted and helped the Muslims. Wherever there was a riot, I am talking about the days that I was a student in India, that whenever there was a riot, from what I know, the first person to be in the forefront was our guest, Hazrat Maulana Sayyid Asad Madani Damat Barakatuhum. And he used whatever channels he could make use of. He had contacts with whichever ministers or MPs or cabinet ministers or even the Prime Minister. They all were rattled to try to bring the machinery into operation to try and bring some relief to those Muslims who were affected. The Jamiatul Ulama has been assisting in the social, educational, and so many other fields. Allah Tabaraka wa Ta'ala must accept all the services that has been rendered by him and the Jamiatul Ulama. Recently again they are being faced with tremendous amount of problems. Besides all the other problems which are on the increase, but due to these riots, indiscriminate arrests are made. Thousands of Muslims throughout India are arrested. The victims are arrested. They are put into prison. Amongst them are great ulama, great scholars, and so many others, innocent men, women and children. There are cases that are taking place in Ahmedabad, in Godhra, in Delhi, in Bombay, and in so many other places, just for the release of these innocent victims. Because they were victims, and yet they are the ones that were arrested and imprisoned. And these cases take a long, long time. and they run into millions of rupees. Those who have some knowledge of how the machinery operates in India, they will know that the cases can take years and years. Now, to get the release of these people, to get them out of prisons, again to rehabilitate them, to find structures for them, to provide homes for them, to provide some jobs for them. So alhamdulillah, the Jamiatul Ulama Hind, the All India Jamiatul Ulama, has been serving in the different fields. So at present, again, these cases are costing millions of rupees. Our Hazrat Damat Barakatum does not have the strength that he had in his youthful days or earlier days. He is now weak and he has had accidents and so many other problems. It is health, but still he moves throughout the countries, goes place to place to try to encourage the Muslims to come to the assistance of these brothers and sisters of theirs who are victims of the riots, and also to encourage them to improve the quality of their life, to make Islah of themselves. May Allah tabaraka wa ta'ala accept his coming and give us the tawfiq of making amal. Wa akhir da'wana alhamdulillahi rabbil alamin. Wa la tashrif la yad.
Alhamdulillah. Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم. بزرگو اور بھائیو، مجھے تین باتیں عرض کرنی ہیں اور سب سے پہلی بات تو یہ ہے کہ آپ حضرات اپنی ہندوستان کی زبان کو بھولتے جا رہے ہیں اور یہاں انگریزی کے عادی ہوتے جا رہے ہیں، اور ہم لوگ، میں تو کم سے کم انگریزی نہیں جانتا، تو اس لیے میری مجبوری ہے کہ اردو ہی میں بولوں گا. جانتا نہیں تو کیسے بولوں گا؟ اس لیے آپ حضرات خدا کرے سمجھ جائیں تو بہت اچھا ہے. بھائیو، یہ دنیا اللہ نے انسان کے لیے بنائی ہے، اور انسان کو کچھ دن کے لیے، تھوڑی مدت کے لیے اس دنیا میں بھیجا ہے. یہ دنیا ہمیشہ رہنے کی جگہ نہیں. کوئی آدمی کسی قسم کا کبھی ہزار کوشش کرے، ہمیشہ رہنے میں کامیاب نہیں ہوگا. اور ایک نہ ایک دن دنیا کو چھوڑ کر جانا ہوگا. یہ جسم انسان نہیں ہے. انسان کو عارضی طور پر دنیا کی زندگی گزارنے کے لیے دیا گیا ہے. موت کے بعد فنا ہو جائے گا، گل سڑ کر مٹی میں مل جائے گا، ختم ہو جائے گا. لیکن آدمی فنا نہیں ہوگا، زندہ رہے گا. اور اس انسان کو بدن سے نکال کر آخرت میں بھیج دیا جائے گا. ہر آدمی کو آخرت میں جانا ہے، مرد ہو، عورت ہو، بچہ ہو، بوڑھا ہو، جوان ہو، مومن ہو، کافر ہو. اور آخرت میں جا کر ہمیشہ ہمیشہ زندہ رہنا. آخرت کی زندگی دنیا کی طرح 100-200 برس کی نہیں ہے. وہ زندگی ہزاروں لاکھوں کروڑوں برسوں میں ختم نہیں ہوگی. نہ پھر اس دنیا میں آنا ہوگا نہ کسی اور عالم میں جانا ہوگا اور نہ پھر کبھی موت آئے گی. آخرت میں جہاں ہر انسان کو جانا اور ہمیشہ زندہ رہنا ہوگا, آرام چین سکھ جنت ملے, اللہ راضی ہو, اس کا صرف ایک راستہ ہے جس کو شریعت کہتے ہیں. شریعت میں اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے حکم کو ماننا, ان کی مرضی کے مطابق زندگی گزارنا, اور اللہ کی اس کے رسول صلی اللہ علیہ وسلم کی مخالفت نہ کرنا, یہ ضروری ہے. اسی کو شریعت کہتے ہیں. شریعت پر زندگی گزاریں گے, اس کے مطابق چلیں گے تو آخرت کی کامیابی ملے گی, نجات ملے گی, مصیبت عذاب جہنم سے بچنا ہوگا. اور اگر کوئی آدمی شریعت پر نہیں چلے گا, اپنی منمانی کرے گا, جو جیل میں آئے, جو پسند ہو, جو اچھا لگے وہ کریں گے, اللہ کے حکم کو نہ مانے, اللہ کے رسول صلی اللہ علیہ وسلم کے حکم کو نہ مانے, وہ کچھ بھی کرے آخرت کی نجات نہیں پائے گا اور اس کی آخرت برباد ہو جائے گی. اس لیے ضروری ہے کہ ہر مسلمان جو اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم پر ایمان لاتا ہے, وہ شریعت کے مطابق, اللہ کے حکم کے مطابق اور حضور کے ارشاد اور عمل کے مطابق زندگی گزارے اور خلاف نہ کرے. اگر وہ شریعت کے خلاف کرے گا تو اپنی آخرت کو اپنے ہاتھوں برباد کرے گا, اور آخرت کے ہمیشہ کی زندگی میں مصیبت عذاب جہنم اس کو اٹھانا جھیلنا پڑے گا, اس سے نجات کی کوئی شکل نہیں. اور اگر شریعت پر چلے گا تو بے شک نفس کی مخالفت کرنے کی وجہ سے اس کو کچھ تکلیف اٹھوگی, نفس اس کا چاہے گا کہ وہ ہماری مرضی کے مطابق چلے, شیطان کی مرضی کے مطابق چلے تو بڑا اچھا معلوم ہوگا, لیکن جب شریعت کے مطابق زندگی گزارے گا تو نفس پر شاق تکلیف بوجھ پڑے گا اور برا معلوم ہوگا, اچھا نہیں معلوم ہوگا. لیکن دونوں جہان کی بھلائیاں مسلمان کے لیے اسی میں ہیں کہ وہ شریعت کا اتباع کرے اور مخالفت نہ کرے. اگر مخالفت کرے گا تو وہ اپنی آخرت کو اپنے ہاتھوں برباد کر دے گا اور نجات کا راستہ چھوڑ کر بربادی کے راستے پر چلنا ہوگا اس کو, اور وہ آخرت کو تباہ کر لے گا. اس لیے ضرورت ہے کہ شریعت کا اتباع پورے طریقے سے کیا جائے, اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے طریقے پر, مرضی پر, حکم پر چلے اور مخالفت نہ کرے, تاکہ اس کی آخرت درست ہو. और वहां मुसीबत अजाब जहन्नम न उठाना पड़े, ये जरूरी है। और अगर ये इरादा ईमान का तकाजा पूरा करने का है तो इसके लिए दिल की इसलाह जरूरी है। दिल जो है इंसान का वो इसका राजा है। जैसे बादशाह और राजा होता है हुकूमत में, गवर्नमेंट में, मुल्क में, जो वो चाहता है वही होता है। इसी तरह आदमी का दिल, कल्ब, इसका हाकिम बादशाह और राजा है। अगर ये दिल ठीक होगा तो आदमी ठीक चलेगा, और अगर ये दिल बीमार होगा, गलत करेगा और सही रास्ते पर नहीं चलने देगा तो आदमी सही रास्ते पर चलना उसके लिए बहुत मुश्किल होगा। इस वास्ते दिल की इसलाह जरूरी है, और इसका ताल्लुक अल्लाह के साथ जुड़ना चाहिए। अगर इंसान का दिल अल्लाह के साथ जुड़ेगा, उसका ताल्लुक, उसकी मोहब्बत, उसका कुर्ब हासिल होगा, तो इंसान अपने दिल की तकाजे की वजह से सही अमल करने, अल्लाह की इताअत करने, हुजूर की इताअत करने में आसानी, जज्बा और सहूलत महसूस करेगा और उल्टे रास्ते पर नहीं चलेगा। और अगर कहीं किसी उल्टे काम में कहीं गिरफ्तार हुआ तो उसको तकलीफ होगी, कराहत होगी और उसे बचने की कोशिश करेगा। इसलिए शरीयत पर चलना चाहिए और अपने दिल को ठीक करना चाहिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, फिल जसद मुज़गतुन इज़ा सलुहत सलुहल जसद कुल्लुहू व इज़ा फसदत फसदल जसद कुल्लुहू अला वही अल-क़ल्ब औ कमा क़ाला सल्लल्लाहु अलैहि वसल्लम। आदमी के अंदर एक गोश्त का टुकड़ा है, लोथड़ा है, अगर वो ठीक हो जाए तो सारा आदमी ठीक हो जाता है, और अगर वो खराब हो जाए, बिगड़ जाए, तो सारा आदमी खराब हो जाता है, बिगड़ जाता है। हुजूर फरमाते हैं अला वही अल-क़ल्ब, खबरदार वो दिल है। दिल तो दिल जो है वो इंसान का राजा है, बादशाह है। अगर वो ठीक हो तो सब ठीक होता है, और वो खराब हो, गंदा हो, बीमार हो तो सारा आदमी बीमार हो जाता, खराब हो जाता। गंदा कैसे होता है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जब आदमी कोई गुनाह करता है, बुराई करता है, झूठ बोला, गीबत की, शराब पी, जुआ खेला, शराब को दारू कहते हैं गुजराती में, तो कोई भी बुराई की, जिना की, चोरी की, वगैरह वगैरह, तो उसके दिल पर जब वो गुनाह करेगा तो काला दाग पड़ जाएगा, और जैसा गुनाह होगा वैसा ही दाग पड़ेगा। दूसरा गुनाह करेगा, दूसरा पड़ेगा। अगर उसने गुनाह की वजह से नदामत, शर्मिंदगी, तौबा, इस्तिग़फ़ार की और सच्चे दिल से की तो इसका ये गुनाह धुल जाएगा, जैसे पानी पड़ जाए, जैसे मांझ लिया जाए। लेकिन अगर गुनाह तौबा नहीं की तौफीक नहीं हुई और गुनाह करता चला गया तो दाग पड़ते पड़ते सारा दिल काला हो जाएगा और फिर दाग ज्यादा दाग स्याही पर दाग पड़ने से वो स्याही मोटी हो जाएगी, सख्त हो जाएगी। अल्लाह ने कुरान में कहा है कल्ला बल राना अला कुलूबिहिम, इन लोगों के दिल गुनाह करते करते ऐसे हो गए हैं जैसे लोहे पर काठ जम जाए, जंग लग जाए। तो ऐसे ही दिल पर गुनाहों की स्याही जम करके जंग की तरह, काठ की तरह हो गई। ऐसे आदमी को खुदा का खौफ, उसका ताल्लुक मोहब्बत डर ये नहीं होता, उसको बुराई में गुनाह में लज्जत मजा आता है, अच्छा मालूम होता है और उसकी गुनाह से तौबा और इस्तिग़फ़ार की तौफीक बंद होती है उस पर, लिहाजा वो तौबा की कभी कोशिश नहीं करता और गुनाहों में ही इसको लज्जत आती है और समझता है कि बड़ा सबसे उम्दा आदमी मैं हूं। ऐसे कहीं नमाज में खड़ा हो जाए, मस्जिद में कोई पकड़ के ले जाए, किसी तरह पहुंच जाए तो तबीयत घबराती है, परेशान होता है, कैसे निकलूं, कैसे भागूं, कैसे जाऊं। और बुराई में, सिनेमा में, टेलीविजन में, वीडियो में, नाच गाने तमाशे में, तमाम तमाम रात उसको ऊंग भी नहीं आती, नींद भी नहीं आती, मस्त बैठा रहता। तो ऐसी जिंदगी उसकी, बुराइयों में लज्जत मजाक, ख्वाहिश खुशी और अच्छाई, उसको अच्छा काम किया नहीं जाता, हो नहीं सकता नहीं उसको, लिहाजा उसको इलाज की जरूरत है। उसका इलाज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बताया है। आप फरमाते हैं लिकुल शैइन सकालतुन व सकालतुल कुलूब जिक्रुल्लाह औ कमा काला सल्लल्लाहु अलैहि वसल्लम। हर चीज को साफ करने, मैल कुचैल दूर करने, मांझने और सफाई के लिए सामान होता है। लोहे की कड़ाही है, अगर वो गंदी हो जाए, जंग लग जाए, मैल जम जाए तो उसको झामे से, ईंटे से, पत्थर से, बालू रेते से मांझा जाता है ताकि वो साफ हो जाए। ऐसे ही अगर पीतल का बर्तन हो और गंदा हो जाए तो ब्रासों से साफ करते हैं। इसी तरह अगर दिल गुनाहों की वजह से स्याह 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 दाग पड़ जाए, गंदा हो जाए और आदमी अपने दिल को ठीक करना चाहे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि सकालतुल कुलूब, दिलों के मांझने और साफ करने का सामान अल्लाह का जिक्र है। अगर कोई ईमानदार आदमी मुसलमान अपने दिल को ठीक करना चाहे, गंदगी, स्याही, दाग, काठ दूर करना चाहे तो हुजूर फरमाते हैं कि उसका इलाज, उसका सामान साफ करने का अल्लाह का जिक्र है। अल्लाह के जिक्र की मुदावमत और कसरत और ज्यादा करने की वजह से ये दिल समझ जाएंगे, साफ हो जाएंगे और इन पर से मैल कुचैल, गंदगी, कुदूरत, बुराई दूर हो जाएगी और अल्लाह का खौफ और ताल्लुक जिंदा होगा और अल्लाह के ताल्लुक बढ़ेगा। इसलिए अल्लाह ताला ने कुरान करीम में अपने जिक्र का जगह जगह हुक्म देकर मुसलमानों को पर फर्ज किया है। अल्लाह ताला फरमाता है कुरान में या अय्युहल्लज़ीना आमनू اذكروا الله ذكرا كثيرا وسبحوه بكرة واصيلا. اے ایمان والو اللہ کا ذکر بہت زیادہ کرو. ذکر قلیل تھوڑا بہت دو تین تسبیح چھ تسبیح پڑھ لینا, اور ذکر کثیر تمام چیزیں کم ہو جائیں اور اللہ کا ذکر بڑھ جائے تب ذکر کثیر ہوگا. تو اللہ تعالی حکم دیتا ہے کہ اے ایمان والو اللہ کا ذکر بہت زیادہ کرو اور اس کی تسبیح تعریف حمد و ثنا صبح شام بیان کیا کرو. اسی طریقے سے اللہ تعالی قرآن کریم میں فرماتا ہے اذکر اللہ قیاما وقعودا وعلى جنوبکم. اے ایمان والو اللہ کا ذکر بیٹھے لیٹے کھڑے ہمیشہ کرتے رہو. آدمی زندگی یا بیٹھ کر کام کرنے میں یا کھڑے ہو کر یا لیٹ کر, تین ہی حالتوں میں گزارتا ہے, اور ان تینوں حالتوں کو قرآن میں اللہ نے تذکرہ کر کے ذکر کا حکم دیا. اللہ کا ذکر کھڑے بیٹھے لیٹے تینوں حالتوں میں. تو اس لیے حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہ فرماتے ہیں کہ اس آیت کا مطلب یہ ہے کہ اللہ چاہتا ہے کہ مسلمان ساری زندگی سارے کام کرتے ہوئے لکھنا پڑھنا چلنا پھرنا بیچنا خریدنا تجارت وغیرہ سب کرتے ہوئے اللہ کا ذکر کسی حالت میں بھولے نہیں, برابر کرتا رہے. تو اس یہ چیز قرآن میں اللہ نے بیان کی. اسی طریقے سے اللہ تعالی قرآن کریم میں فرماتا ہے فذکرونی اذکرکم واشکرونی ولا تکفرون. اے میرے بندو تم میرا ذکر کرو میں تمہارا ذکر کروں گا, تم مجھے یاد کرو میں تمہیں یاد کروں گا, تم مجھے مت بھولو میں تم کو نہیں بھولوں گا. وَشْكُرُونِي وَلَا تَكْفُرُونَ اور میرا شکر کرو اور نمک حرامی ناشکری مت کرو. اسی طریقے سے اللہ تعالی قرآن میں فرماتا ہے یا ایھا الذین آمنوا لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ ومن یفعل ذلک فاولئک هم الخاسرون. اے ایمان والو تمہاری تجارت ہے, تمہاری فارمنگ کھیتی ہے, تمہاری خرید و فروخت ہے, بیٹے بیٹیاں نواسے پوتے بچے بیوی شوہر وغیرہ ماں باپ کوئی بھی چیز اللہ کے ذکر سے تم کو غافل نہ کرتے. ایسا نہ ہو کہ تو تجارت کا وقت ہے اس میں کیسے ذکر کریں, کھیتی کا کام ہے کیسے ذکر کریں, گھر بار میں بیوی بچے گھر بار کیسے ذکر کریں. وَمَنْ يَفْعَلْ ذَلِكَ اور جس نے ان چیزوں کی وجہ سے اللہ کے ذکر کو چھوڑا نہیں کیا فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ وہ گھاٹا نقصان ٹوٹا کھوٹ میں پڑ جائے گا. اور آج نہیں پتا چلے گا, مرنے کے بعد پتا چلے گا کیا کھویا کیا پایا. اس لیے آج اس کی فکر کرو. اللہ تعالی اسی طریقے سے قرآن میں دسیوں جگہ اپنے ذکر کا حکم اللہ نے دیا ہے, اور جو چیز قرآن میں اس طرح سے مذکور ہو وہ فرض ہوتی ہے اور اس کو نہ کرنا جائز نہیں. اس لیے اللہ کا ذکر نہایت ضروری ہے, اور اس میں دونوں جہان کی بھلائی ہے. آدمی آج محسوس نہیں کرتا, دنیا میں لگے رہتے ہیں, لیکن جب اس دنیا کو چھوڑیں گے تب اس کا نقصان کا پتہ چلے گا. इसलिए आज हमको दुनिया में रहते हुए अल्लाह के ताल्लुक और जिक्र को बढ़ाना चाहिए और उसमें सारे काम करते रहो, दिल बयार दस्त वकार, तिजारत और मुलाजमत और नौकरी और खेती वगैरह सब करो, लेकिन अल्लाह के जिक्र को किसी हालत में भूलो मत। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबे किराम से एक मर्तबे फरमाया, अला उनब्बेकुम बिखैर अमालिकुम, सहाबे किराम जो अमल करते थे, हुजूर फरमाते कि जो तुम्हारे अमल हमें सबसे बेहतरीन चीज है वो तुमको ना बताऊं। सहाबे किराम ने कौन मुतवज्जे हुए कि क्या फरमाएंगे, फिर फरमाया हुजूर ने अला उनब्बेकुम बिखैर अमालिकुम व अज़काहा इंद मलिककुम, वो चीज जो अल्लाह के नजदीक बहुत पाक साफ सुथरी है वो तुमको ना बताऊं, व अरफ़ाहा फी दरजातकुम, वो चीज ना बताऊं जो तुम्हें अल्लाह के करीब करने वाली, अल्लाह से ज्यादा नजदीक करने वाली, बहुत ऊंचा करने वाली, वो तुम्हें ना बताऊं। फिर और सहाबे किराम मुतवज्जे हुए, हुजूर ने फरमाया व खैरिल लकुम मिन इन्फाकिल ज़हब वल फिद्दा, अल्लाह के रास्ते में सोना चांदी खर्च करने से भी बेहतर है। और सहाबे किराम मुतवज्जे हुए, फिर फरमाया आपने व खैरिल लकुम मिन तल्कौ अदुवकुम फतक्तुलूनहुम व यक्तुलूनकुम, तुम्हारे लिए इससे भी बेहतर है कि तुम अल्लाह के दुश्मनों के सामने, अपने दुश्मनों के सामने खड़े हो और तुम्हारी गर्दनें काटते हो, तुम उनकी गर्दनें काटते हो, जिहाद उससे भी बेहतर। कालु बला या रसूलल्लाह, सहाबे किराम ने अर्ज किया, हुजूर आप फरमाए क्या बात है, आज कौन सी चीज आप बताने वाले। आपने फरमाया जिक्रुल्लाह, अल्लाह का जिक्र इन सबसे बेहतर। इसी तरह बहुत सी अहादीस है कुरान में और अहादीस में अल्लाह के जिक्र को बहुत ताकीद से अल्लाह ताला ने, हुजूर ने फरमाया है। इसलिए हर मुसलमान को अपनी जिंदगी में अल्लाह के ताल्लुक को बढ़ाने और पैदा करने और उसको जिला देने की बराबर कोशिश करनी चाहिए और गफलत नहीं बरतनी चाहिए। अगर अल्लाह का जिक्र कसरत से करेंगे तो ईमान पर खात्मा भी आसान होगा और अल्लाह का नाम लेते हुए दुनिया से जाना होगा। इसलिए हर मुसलमान के लिए अल्लाह का जिक्र जरूरी है और अहमियत है और इसको करना चाहिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मा मिन शैन अंजा मिन अज़ाबिल्लाह मिन ज़िक्रिल्लाह औ कमा क़ाला सल्लल्लाहु अलैहि, कोई चीज अल्लाह के अजाब से, इससे जिक्र से ज्यादा बचाने वाली नहीं। अल्लाह का जिक्र खुदा के अजाब से बचाने वाली सबसे बड़ी चीज है, इससे बड़ी चीज कोई नहीं है जो अल्लाह के अजाब से आदमी को बचाए। इसलिए भाइयों, अल्लाह के जिक्र की कसरत और इत्तिबाए शरीयत, ये चीजें लाजिम पकड़नी चाहिए और इसको इख्तियार करना चाहिए। अल्लाह ताला हम सब लोगों को तौफीक अता फरमाए और दारिन की नेमतें अता फरमाए। दूसरी बात यह है, मौलाना ने भी शायद, मैं तो अंग्रेजी जानता नहीं हूं, अंग्रेजी में कुछ फरमाया है, गुजरात में आपके इल्म है, साल डेढ़ साल पहले फसादात हुए थे और कई हजार मुसलमान मर्द औरत बच्चे शहीद किए गए थे, जलाए गए थे। वक्ती तौर पर सारे मुल्क ने महीना डेढ़ महीना बहुत रिलीफ दी, मुस्तहक को भी दी गैर मुस्तहक को भी दी, वो तो अलग बात थी। फिर हुकूमत ने उन लोगों को जो बेचारे पनाह गुजीन थे, घर कारोबार گاؤں مکان سب ختم ہونے کی وجہ سے احمد آباد وغیرہ میں جہاں جہاں بھی کیمپ تھے اس میں آ گئے تھے پولیس کے ذریعے سے. آزادی کے بعد ایسا کبھی نہیں ہوا کہ پولیس کے ذریعے ڈنڈے مار کر نکال دیا گیا. ان جو کیمپوں میں پناہ لینے والے تھے ان کے پولیس کے ذریعے نکال دیا گیا. اب کہاں جائیں؟ ان کا تو گاؤں میں جو ہندوؤں وہ لوگ وہ تھے زیادہ تر جو کسی گاؤں میں تین گھر پانچ گھر دو گھر ایسے رہتے تھے. تو کمیونل رائٹ میں ہندوؤں نے ان کے مکان وکان سب جلا دی پھونک دیا. اب کہاں جائیں وہ؟ اس مجبوری میں جمعی علماء نے ایسے دیہات جو بہت متعصب نہیں تھے بہت بربادی نہیں ہوئی تھی اور وہاں کے ہندو مسلمانوں کو رکھنے کے لیے تیار تھے زمین خرید کر وہاں کالونیاں بنائی تھی 20-25 کے قریب چار پانچ ضلعوں میں اور ان برباد لوگوں کو ان میں بسایا تھا. وہ چیز موجود ہے. اس میں جو اور چھوٹا موٹا کام تھا وہ ہو رہا ہے. بہرحال اسی کے ساتھ ہر کوشش یہ کی جس میں جس کالونی میں ریفیوجیز آئے تھے وہ اور وہ نماز وماز پڑھنا چاہتے تھے تو ایک کمرہ نماز کے لیے بنا دیا تھا بڑا اور اس میں امام متعین کر دیا تھا تاکہ اذان جماعت پانچوں وقت ہو اور صبح شام وہ بچوں کو پڑھائیں ان کے بچے جاہل نہ رہے کچھ پڑھ لکھ لیں. اور وہ جو کام کرتے تھے لوہے کا لکڑی کا ٹرالی میں سامان بیچنے کا کوئی چیز بھی وہ ان کے لیے کر دیا گیا تھا جمعیت علماء کی طرف سے. یہ کام اس طریقے سے ہوا تھا. اسی وقت میں جمعیت علماء نے ایک کمیٹی بنائی تھی کہ جو مظلوم مصیبت میں گرفتار ہیں جیلوں میں بند ہیں کئی سو آدمی ان کے لیے کوشش کی جائے اور جو قاتل تھے ظالم جن کو گورنمنٹ نے گرفتار نہیں کیا تھا ان کی کوشش کی جائے کہ وہ ظالم اور قاتل مجرم پکڑے جائیں. یہ کام آہستہ آہستہ چل رہا تھا. ابھی کچھ دن پہلے 40 مسلمانوں پر مختلف قسم کی دفعات میں مقدمہ چل رہا تھا اور جمعیت علماء اس کی پیروی کر رہی تھی. الحمدللہ 40 میں سے 37 آدمی بری ہو گئے جیل سے چھوڑ دیے گئے اور 3 آدمی کو عمر قید کی سزا دے دی جج نے. تو ان 3 کے معاملے میں بھی جمعیت علماء تیاری کر رہی ہے اپیل کرنے کی. انشاءاللہ ان قریب ہو جائے گا. ایسے ہی 15-20 اور مقدمات وہ جو جہاں سے جھگڑا شروع ہوا تھا وہاں کے 100-150 آدمی جیل میں چیئرمین اور کون کون گودرا کے اسی طرح اور جگہوں کے بھی ہیں تو ان لوگوں کے مقدمات کو بھی دیکھا جا رہا ہے. اس میں تقریباً 60-65 لاکھ روپے کے ضرورت ہے اور تقریباً 25-30 لاکھ روپیہ بڑے بڑے وکیلوں کو ان کی خواہش کے اوپر دیا جا چکا ہے پیروی کرنے کے لیے. اور مقدمات بعض مقدمات ہندو لوگ لڑا رہے ہیں مسلمانوں کو. اس میں ہمارا ہم اس میں دخیل نہیں. جو ہمارے پاس ہیں وہ ان میں ہم دخیل ہیں کوشش کر رہے ہیں. تو اس میں روپے کی ضرورت ہے کیونکہ ہم جب سے فساد ہوا ہے تب سے 100-150-200 آدمیوں کو دونوں وقت جمعیت علماء کھانا پکا کر جیل میں پہنچا رہی اور دوسرے بھی معاملات پیروی کر رہی تو خرچ برابر ہو رہا ہے. ایک بات تو یہ تھی. اس میں جسے اللہ توفیق دے اور وہ مظلوموں کی مدد और जालिमों के खिलाफ कार्रवाई में हिस्सा लेना चाहे वो दे सकता है। दूसरी चीज यह है, अभी मेरे पास जो टेलीफोन आए बांग्लादेश से और हिंदुस्तान से, वो ये कि इस वक्त बिहार और आसाम में जबरदस्त सैलाब को आप यहां क्या कहते हैं, फ्लड जो होता है पानी जबरदस्त है, 50 साल में ऐसा फ्लड नहीं आया था जैसा इस वक्त आया है। ब्रह्मपुत्र में आसाम में, ब्रह्मपुत्र से मीलों दूर जो जहां तक सड़क है और बिजली है और सामान है, उनमें एक कस्बा है लखीपुर। उन्होंने बताया कि लखीपुर में इतना फ्लड है कि दूसरी मंजिल तक मकानों में पानी आ गया, एक मंजिल। अब जब कस्बात में ये हाल है तो उसके साथ जो हजारों गांव, वहां क्या हाल होगा, दरिया के किनारे जो होते हैं। और इस तरह खतरा यह है कि सैकड़ों गांव बिल्कुल फ्लड में मिट जाएंगे और जान किसकी बचेगी किसकी नहीं कुछ पता नहीं। जो हाल है बांग्लादेश से मेरे पास टेलीफोन आया है कि कई डिस्ट्रिक्ट बांग्लादेश के पानी के नीचे है, पूरे डिस्ट्रिक्ट, कई डिस्ट्रिक्ट। और सिलहट के मुताल्लिक उन्होंने लिखा, मेरा ताल्लुक सिलहट से ज्यादा है, बचपन से जाता आता रहा हूं कि सिलहट शहर में जहां 5-5, 6-6 मंजिल के मकान आते हैं, वहां सड़कों पर कश्तियां चल रही, ऐसे सिलहट शहर का हाल है। तो इसी तरीके से दूसरे डिस्ट्रिक्ट का भी बहुत बुरा हाल है। तो बांग्लादेश में, आसाम में और बिहार में इस वक्त बड़ी बर्बादी। गवर्नमेंट ने बड़ी रिलीफ का ऐलान किया है और कई सौ करोड़ का ऐलान किया और मिलिट्री को भेज दिया। तो मिलिट्री की कश्ती और 4 मिलिट्री के जवान डूब चुके हैं जो मदद के लिए गए थे, वो सैलाब में डूब गए। ऐसी हालत वहां, यानी 50,000 आदमियों का जानी नुकसान का खतरा मालूम होता। अभी कुछ हालात का पूरा पता नहीं है, लेकिन इस किस्म के टेलीफोन आए हैं कि बड़ी बर्बादी। कभी इस 50 वर्ष के अंदर सोचा नहीं था कि इस इतनी बड़ी बर्बादी आ जाएगी जैसा इस वक्त बुरा हाल है। तो इसलिए अल्लाह के बंदे, मुसलमानों की ज्यादा आबादी आसाम में दरिया के किनारे है, तो खुदा जाने कितने हजारों मुसलमान और उनके जानवर, घर बार सब बर्बाद हो चुके हैं, देहात के देहात। इसलिए अल्लाह ताला जिसको भी जो तौफीक दे उसकी रिलीफ देनी चाहिए। और मेरा बड़ा लड़का महमूद, वो परसों हवाई जहाज से जा रहा है आसाम, और वहां कुछ रिलीफ की कोशिश करेंगे। अल्लाह ताला जो तौफीक अता फरमाए। आप हजरात को, अपने भाइयों को भी कहना चाहिए, और जितना भी पैसा दो पैसा, जिसको जो अल्लाह ताला हिम्मत दे, ज़कात इससे बड़ा मसरफ और कौन सा हो सकता, इसमें भी मदद करना चाहिए। अल्लाह ताला हमको भी हर मुसीबत से बचाए और दूसरों के मदद करने के नतीजे में हमारी भी अल्लाह दोनों जहान की मुसीबतों को दूर करे। واخر دعوانا الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا لقد جاءت رسل ربنا بالحق اللهم فصل وسلم وبارك على مولانا محمد وعلى اله وصحبه كما تحب وترضى ربنا لا تزغ قلب احد من محمد وأبلغ من لدنك رحمة يا الله رحم فرما. فضل و کرم سے نواز دے، مصیبتوں کو دور فرما دے، رحم فرما، ہمارے اعمال کی سزا ہم سے ہم کو بچا، دنیا اور آخرت سب جگہ امن عطا فرما. اے اللہ ہمارے گناہوں کو معاف فرما، ہم کو صحیح راستے پہ چلنے کی توفیق عطا فرما، مظلوموں کی مدد کی توفیق عطا فرما، ظالموں کو ان کے کردار تک پہنچانے کی توفیق. اے اللہ ہماری جان مال نیت و عمل میں سب میں خیر و برکت عطا فرما، اصلاح کی توفیق عطا فرما. اللہم احسن عاقبتنا فی الامور کلیہ واجرنا من خزی الدنیا وعذاب الاخرہ. اللہم بلغنا وبلغ جميع من اوصانا من له حق علينا ومن استطاع فنال المقاصد في الدنيا والآخرة النار والقربات في الدنيا. صلى الله تعالى على خير خلقه سيدنا مولانا محمد.